السلام علیکم ورحمۃ اللہ وبرکاتہ. نحمده ونصلی علی رسوله الکریم، اما بعد، فإن خیر الحدیث کتاب اللہ وخیر الحج حج محمد صلی اللہ علیہ وسلم، فإن شر الامور محدثاتها وكل محدثة بدعة وكل بدعة دلالة وكل دلالة فی النار. اعوذ باللہ من الشیطان الرجیم. والذین یقولون ربنا هب لنا من ازواجنا وذریاتنا قرۃ اعین واجعلنا للمتقین اماما اولئک یجزون الغرفۃ بما صبروا ویلقون فیها تحیۃ وسلاما خالدین فیها حسنت مستقرا ومقاما. سبحان ربک رب العزت عما یصفون والسلام علی المرسلین والحمد للہ رب العالمین. ابھی آپ کے سامنے میں نے سورۃ الفرقان کی آیت نمبر 74 سے 76 تک کی تلاوت کی ہے. اس میں اللہ تعالیٰ نے عباد الرحمن کی ایک دعا کا ذکر کیا ہے، اور ان کی دعا کیا ہوتی ہے کہ اللہ ہمارے بچوں اور ہمارے شوہروں کو ہماری آنکھوں کی ٹھنڈک بنا دے اور ہمیں متقیوں کا امام بنا دے، یعنی نیک لوگوں کا امام بنا دے. اور ایسے لوگ جو ہیں اللہ تعالیٰ نے ان کو خوشخبری دی کہ اولئک یجزون الغرفۃ بما صبروا، ایسے لوگوں کو جنت کے بالا خانے ملیں گے اس صبر کی وجہ سے جو انہوں نے کیا. ویلقون فیہا تحیتا وسلاما، اور اس میں ان کو سلام اور دعا دی جائے گی، یعنی جنت میں ان کو دعا اور سلام کے تحفے دیے جائیں گے. خالدین فیہا حسنت مستقر و مقاما، ہمیشہ رہنے والے ہیں اس میں اور بہت ہی اچھی ہے جگہ وہ ٹھہرنے کی اور گزرنے کی. تو اس آیت میں متقین کی جو دعا ہے، اصل میں وہ اولاد اور شوہر، اور اگر شوہر ہے تو اس کی بیوی کو آنکھوں کی ٹھنڈک بنانے کی بات ہے. یہ ایک ایسی دعا ہے کہ ہر انسان کی ضرورت بھی ہے اور وہ اس کے لیے کوشش بھی کرتا ہے، لیکن سوال یہ پیدا ہوتا ہے کہ یہ کیسے ہوگا اور اتنی خوبصورت دعا مانگنے کی توفیق کیسے ملتی ہے. کیونکہ عموماً انسان جب اولاد کے لیے بھی کچھ مانگتا ہے تو وہ اس کی دنیا ہی کی فکر کرتا ہے کہ بچوں کو جاب مل جائے، اچھے اسکول میں چلے جائیں، اور اس طرح کی شوہر کی جاب کی پریشانی. لیکن یہ آیت جو ہے یہ ایک بندے کی ایک پوری سوچ کا اظہار کرتی ہے کہ وہ اصل میں کتنا اخلاص رکھتا ہے اپنے اندر کہ واقعی وہ ایسے لوگوں کے لیے ایک بہت خوبصورت چیز رہتا ہے. اب یہاں چونکہ آنکھوں کی ٹھنڈک کی بات ہوئی، تو ایک حدیث میں نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ میری آنکھوں کی ٹھنڈک نماز ہے. عموماً ہم آنکھوں کی ٹھنڈک کا مفہوم بھی پورا نہیں سمجھ پاتے، بچوں کو بھی آنکھوں کی ٹھنڈک کہتے ہیں اور کبھی کچھ اور چیزوں کو بھی، لیکن دیکھا جائے تو حقیقت میں نماز ایک ایسی چیز ہے کہ جو جس کو نصیب ہو جائے اپنی اصل روح کے ساتھ تو اس کی آنکھیں خود بہت ٹھنڈی ہوتی ہیں. اس سے اگر آگے تھوڑا سا آپ اس کو بچوں کے تناظر میں دیکھنا چاہتے ہیں، تو پہلی چیز شوہر اور بیوی کا دونوں کا دین پہ ہونا، رشتے کے انتخاب میں دین کو پرائیورٹی دینا، یہ پہلی سیڑھی ہے آنکھوں کی ٹھنڈک بنانے کی. جن لوگوں کو دینداروں کا ساتھ مل جاتا ہے، یقین کی بات ہے کہ وہ دنیا بھی ان کی جنت بن جاتی ہے. پھر اس کے بعد اگر ہم اس سے اگلا مرحلہ دیکھیں کہ اس کے ایفیکٹس کہاں تک جاتے ہیں، تو دوسری چیز جو اس میں ایک سمجھ میں آتی ہے وہ یہ ہے کہ شوہر اور بیوی کا جو تعلق ہے وہ اسلام کے مطابق ہو، فطرت کے مطابق ہو، آپ اس کو کہہ سکتے ہیں. یہ چیز ایک گھر کے سکون میں بہت اہم کردار ادا کرتی ہے. مثلا ایک چیز جو نبی صلی اللہ علیہ وسلم نے ہمیں سکھائی، اور وہ کیا کہ جب کوئی شوہر اپنی بیوی کے پاس جائے، یا آف کورس دونوں ہی کے لیے یہ دعا ہے، تو ایک دعا ہے کہ وہ پڑھ لے کہ اللہم جنبنا الشیطان وجنب الشیطان ما رزقتنا، اے اللہ ہم دونوں کو شیطان سے محفوظ رکھنا اور ہماری اولاد کو بھی شیطان سے محفوظ رکھنا. آپ نے فرمایا کہ جو یہ پڑھ لیتا ہے اور اگر اس کے بعد اللہ تعالیٰ کے حکم سے اولاد ہو جاتی ہے تو وہ بچہ شیطان سے محفوظ رہے گا. اب یہ دیکھیں کہ ابھی بچہ دنیا میں نہیں آیا ہوا اور یہ پیش بندی پہلے سے دے دی شیطان سے بچانے کی. اگر ہم اپنے حالات پہ غور کریں, کتنے میرڈ کپل ہیں جن کو یہ دعا آتی ہے اور آتی ہے, اور کون ہے جو ہمیشہ اس کو پڑھتا ہے؟ جب پڑھتے نہیں, جب آتی نہیں, تو پیدا ہونے والی اولاد کو تو شیطان اچک لے گا نا. اس نے تو پہلے سے کوششیں کی ہوئی ہیں کہ اللہ تعالیٰ میں ان کی اولادوں اور ان کے مالوں میں اپنا حصہ ڈال دوں گا. تو اس چیز سے بھی اولاد جو ہے حقیقت میں وہ ماں باپ کے لیے خیر کی ہوتی ہے, اور جو یہ ایسی چیزوں کا اہتمام کرتے ہیں اس کا اولاد پہ اثر آتا ہے. پھر اسی طرح آپ دیکھیے کہ ایک اور چیز, شوہر اور بیوی کے تعلق کے اندر فطری تعلق ہونا, حدوں سے نہیں گزرنا, اللہ تعالیٰ کی منع کی ہوئی پابندیوں کو توڑنا نہیں, جو فطرت کا اصول تھا شوہر اور بیوی کے لیے اس کی پابندی کرنا, یہ آنے والی نسلوں پہ بھی اس کا اثر جاتا ہے. جب شوہر اور بیوی کا تعلق فطرت سے ہٹتا ہے اور انسانیت کے درجے سے اتر کے حیوانیت کے درجے پہ آ جاتا ہے تو اس کا لا محالہ نتیجہ بچوں پہ آتا ہے. بات وہی ہے کہ شوہر اور بیوی خود اللہ سے ڈرنے والے ہیں اور ان ساری چیزوں پہ عمل کرتے ہیں جو اللہ تعالیٰ نے ان کے لیے رکھی ہیں, تو پھر بچوں سے بھی اچھی امید کی جا سکتی ہے. پھر اسی طرح دیکھیے کہ ایک اور چیز ہے جو اس مسئلے میں مددگار ثابت ہوتی ہے, اور وہ کیا ہے کہ فطرت کا قانون کیا ہے کہ عورت گھر کو سنبھالے اور مرد باہر کی ذمہ داریوں کے لیے. اور رجال قوامون علی النساء, اللہ تعالیٰ کہتے ہیں مرد ذمہ دار ہیں, عورتوں کے نگران ہیں, اور اس کے ذمہ دو باتیں, بما فضل اللہ, اللہ تعالیٰ نے ان کو فضیلت دی, اور دوسری فرمایا وبما انفقوا من اموالہم, اپنے مال خرچ کرتے ہیں. اللہ تعالیٰ نے عورت کو مالی ذمہ داریوں سے آزاد رکھا ہے. اس کی جسمانی ساخت, اس کی جسم نزاکت اس چیز کی کا تقاضا کرتی ہے کہ وہ گھر ہی کو سنبھال لے. عورت کو گھر کی ملکہ بنا دیا, صاف ستھرا کرنا, رکھنا, پکانا, کھلانا, شوہر اور بچوں کے لیے ایک اچھا ماحول پیدا کرنا, یہ عورت کی ذمہ داریاں تھیں. اور مرد ان سب چیزوں کو پورا کرنے کے لیے جو مالی تعاون کر سکتا ہے اس کے لیے کماتا ہے. اب اگر اس نظام پہ دیکھیں تو بہت ہی اطمینان والا ایک گھر سامنے آتا ہے نا. صبح اٹھ کے شوہر چلا جاتا ہے اپنی ذمہ داری پہ, بیوی گھر کو دیکھتی ہے اور اس کے آنے تک شام کو گھر بھی صاف ہے اور کھانا بھی پکا ہوا ہے, وہ خود بھی صاف ستھری ہے, ہر چیز وقت پہ ملتی ہے. شوہر سارے دن کا تھکا ہوا آیا ہوا خود بخود اس سے سکون پا لے گا اور آپس میں محبت بھی زیادہ بڑھے گی, تعلق بڑھے گا. لیکن جب فطرت کا یہ اصول ٹوٹا اور عورت بھی گھر سے نکلی, اس نے کمانے کی ذمہ داری بھی اپنے کندھوں پہ لے لی, تو اس کا نتیجہ کیا ہوا کہ گھروں کا سکون برباد ہونے لگا. حرام اور حلال کی بات نہیں, جائز اور ناجائز کی بات نہیں. بعض کام ایسے ہوتے ہیں کہ جس کو کرنے والے وہ خود بخود اس کی سزا میں خود شکار ہوتے ہیں. نتیجہ کیا نکلا کہ گھروں کا سکون اٹھنے لگا. صبح شوہر سے پہلے یا شوہر کے ساتھ اگر بیوی جاتی ہے, یہ کیسے ممکن ہے کہ وہ گھر ایک پرسکون گھر ہو؟ شام کو رات کو تھکی ہاری آئے گی, کبھی شوہر کے ساتھ ہی آتی ہے. گھر آتے ہی شوہر کا رویہ پھر بدل جاتا ہے, پھر وہ شوہر بن جاتا ہے. اس کو کھانا بھی چاہیے وقت پہ, اس کو گھر بھی صاف ستھرا چاہیے, اور اس کو اپنی جسمانی ضرورت بھی پوری کرانی ہے. تو ایک عورت کو جب دن بھر آپ مرد بنا کے کام کرواتے ہیں تو گھر آ کے وہ ایک عورت نہیں بن سکتی. اور پھر عموماً دیکھا گیا کہ ایسی عورتیں شوہروں کی پھر وہ عزت کر نہیں پاتی. کیوں؟ کہ کسی کا مالی طور پہ محتاج ہونا فطری طور پہ اس کو بڑا بنا دیتا ہے. جس سے آپ لیتے ہیں نا, آپ اس کے آگے جھک جاتے ہیں. اور جب عورت کمانے لگتی ہے تو وہ اپنے آپ کو اس چیز سے بھی آزاد سمجھتی ہے, اور اس کا نتیجہ کیا ہوا کہ آپس میں ایک برابری کی بنیاد پہ بات ہوئی اور وہ رسپیکٹ کا تعلق کم ہو جاتا ہے. پھر بعض دفعہ بچے نیگلیکٹ ہوتے ہیں, ان کو بیبی سیٹرز کے پاس چھوڑا جاتا ہے, ہومز میں چھوڑا جاتا ہے. اس سے پھر ماں اور بچے کا جو ایک ڈیولپمنٹ ہوتی ہے وہ ٹوٹتی ہے. تو یہ ساری چیزوں کو اگر انسان اس طرح دیکھے کہ ضروریات کو کم کر لے, نہ زیادہ کھائیں, نہ زیادہ پہنیں, نہ زیادہ بڑا گھر لیں, نہ بہت زیادہ اپنے کندھوں پہ بوجھ ڈالیں ذمہ داریوں کا کہ یہاں بھی دینا ہے وہاں بھی دینا ہے, لیکن ایک فطری گھر کا ماحول ہوگا تو اس سے بھی شوہر اور بیوی کا معاملہ جو ہے بہت درست رہتا ہے. پھر بیوی کو مدد ملتی ہے اس چیز میں, بچوں کی اچھی تربیت کی. حضرت عمر رضی اللہ تعالیٰ عنہ کے پاس ایک دفعہ ایک شخص آیا تھا اور اس نے کہا کہ میرا جوان اس کا جوان بیٹا اس کے ساتھ تھا اور شکایت کی کہ میرا بچہ میری بات نہیں مانتا نہ فرمانا، آپ اس کو سمجھائیں. تو اس لڑکے نے کہا کہ حضرت عمر سے کہ آپ میری بات سن لیجئے کہ مجھے یہ بتا دیں کہ میرے اولاد ہونے کے ناطے کیا حقوق ہے ان کے سامنے. تو انہوں نے کہا کہ پہلا حق یہ کہ یہ تجھے ایک اچھی ماں دیتا، دوسرا حق کیا ہے کہ یہ تیرا اچھا نام رکھتا، اور تیسرا یہ کہ تیری اچھی تربیت کرتا. تو وہ لڑکا کہنے لگا کہ پھر میرے باپ نے میرے یہ تینوں ہی حق ادا نہیں کیے. کیوں؟ کہ اس نے شادی ایک مجوسی عورت سے کی، فائر ورشپر، آگ کی پوجا کرنے والی، مشرق ماں دی مجھے. اس نے میرا نام جوالہ رکھا، مکڑے کو کہتے ہیں جیسے یہ جالے لگتے ہیں نا گھروں میں، بے مقصد بیکار نام تھا. اور رہ گئی بات تربیت کی، چونکہ میری ماں مسلم نہیں تھی اس نے میری تربیت بھی اچھی نہیں کی، تو لہٰذا میرے باپ نے میرے تینوں حق نہیں دیے. تو اس پہ انہوں نے کہا حضرت عمر رضی اللہ تعالیٰ عنہ نے کہ اس کو لے جاؤ، قصور اس کا نہیں تمہارا ہے. تو اگر اس چیز کو ہم سامنے رکھیں تو پھر بات وہیں پہ ٹوٹتی ہے کہ شادیاں کرتے وقت اگر معیار صرف محبت ہے اور شکل و صورت ہے تو پھر اولادوں کا کیا ہوگا، نسلیں کہاں سے پلیں گی. اور دوسری بات اگر تربیت کی دیکھیں تو اولاد کی تربیت ایک عورت کی واقعی حقیقی جاب ہے. اگر کوئی عورت اتنی سمارٹ ہے اور اتنی سلیقہ شعار ہے کہ ساری چیزوں کو ساتھ لے کے چل سکتی ہے تو ٹھیک ہے، کر لے، چلتی ہے تو چلا لے، اس کو پتا ہے. لیکن گھر کی ذمہ داریوں کو چھوڑ کے گھر خراب کر کے صرف مال کمانا اور اس کی مشین بننا، اور پھر ایک وقت ایسا بھی آتا ہے کہ بعض دفعہ پہ بیوی زیادہ کمانے لگتی ہے اور مرد بالکل ہی آرام کے عادی ہو جاتے ہیں، یہ فطرت کو پلٹنے والی بات ہے. اور اس کا نتیجہ کیا کہ فرسٹریشن شروع ہوتی ہے، شوہر بیوی کے بیچ میں آپس میں تناؤ رہتا ہے، بچوں پہ بھی اس کا اثر آتا ہے. لیکن اگر بچوں کی تربیت کے ناطے سے دیکھا جائے کہ بچے آنکھوں کی ٹھنڈک کیسے بنتے ہیں، تو اس میں وہی بات ہے کہ پہلے ہم دنیا میں آنے سے پہلے ان کے ایسی دعاؤں کا اہتمام کرنا جو بچوں کو آنکھوں کی ٹھنڈک بنائے. پھر اسی طرح آپ دیکھیے کہ بچوں کے اچھے نام رکھنا، پریگنینسی کے دوران جو ماں کام کرتی ہے، جو بولتی ہے، جو سوچتی ہے، اس کا سب کا بچوں پہ اثر پڑتا ہے. ہم سوچتے ہیں تربیت شروع ہوتی ہے کہ 5-6 سال کی عمر میں، حالانکہ تربیت شروع ہو جاتی ہے ماں کے پیٹ میں. امام شافعی رحمت اللہ علیہ کے پاس ایک عورت آئی، اس کی گود میں ایک بچہ تھا. کہنے لگی کہ امام صاحب میرا بچہ ہے، مجھے بتائیے میں اس کی کیسی تربیت کروں. تو اس بچے کو دیکھا تو کہنے لگے کہ ماں تو نے آنے میں دیر کر دی. کہنے لگے دیر کیسے کر دی، ابھی تو یہ بچہ چھوٹا پیدا ہوا ہے. کہنے لگے اگر تو واقعی مکمل طور پہ اچھے طریقے سے چاہتی تھی تو تب آتی جب یہ تیرے پیٹ میں تھا. یعنی ماں کے پیٹ سے ہی بچہ اثر لینا شروع ہو جاتا ہے. تو ایک عورت جب ماں بنتی ہے تو ایک ذمہ داریوں کو قبول کرنے کا نام ہے. عورت کا سوچنا، سمجھنا، بات کرنا، ہر چیز اثر کرتا ہے. ورنہ آپ دیکھیں اگر ماں خود نماز نہیں پڑھتی تو بچے کو کیسے پڑھائے گی. اور بعض جگہ ایسا بھی دیکھا گیا کچھ بچے ہیں اور جب بڑے ہوتے ہیں تو وہ ایک سورج یاد کرتے ہیں اور وہ فوراً جلدی یاد ہو جاتی ہے. کسی نے اپنا ایکسپیرینس شیئر کیا، کوئی بھی صورت تھی تو بچے نے وہ فوراً یاد کر لی، حالانکہ باقی قرآن اس کو نہیں اتنا آتا. تو بعد میں پتا چلا کہ وہ کہتی کہ میں بہت پڑھتی تھی، یا اس کی ماں کی عادت تھی. تو پریگننسی میں پڑھتی تھی تو ڈاکٹر نے کہا کہ پھر اس کا بچہ بھی اس کے ساتھ ہی سیکھ گیا اور اس کے لاشعور میں وہ چلی گئی. اسی طرح ایسا بھی ہوا کہ ایک بچہ پیدا ہوا اور بہت رو رہا ہے، اور کس چیز سے خاموش ہوا؟ جب اس کے حلق میں چند قطرے شراب کے ڈالے گئے. کیوں؟ کہ پریگننسی میں ماں چونکہ شراب پیتی تھی تو بچہ بھی عادی ہو گیا. تو اصل بات کیا ہے کہ بچے جب یہ اثر قبول کرتے ہیں تو وہ ہر چیز کا اثر قبول کرتے ہیں. اگر ماں غیبت کرتی ہے، ماں برائیاں کرتی ہے، لوگوں کے ساتھ غلط باتیں کرتی ہے، بچے پہ اثر جائے گا. پھر اس کے بعد چند باتیں ہیں جو شیر خوارگی کے اندر آپ دیکھیے کہ بچے کا اچھا نام رکھنا، اس کا عقیقہ کرنا، اس کو اپنا دودھ پلانا، اتنی اہم ذمہ داری ہے کہ اللہ تعالیٰ نے خود کہہ دیا کہ وَالْوَالِدَاتُ يُرْضِينَ أَوْلَادَهُنَّ حَوْلَيْنِ كَامِلَيْنِ، کہ مائیں اپنے بچوں کو 2 سال دودھ پلائیں. اب جب ماں جاب پہ جاتی ہے تو بچے کا دودھ چھوٹتا ہے، یا جاب چھوٹے گی یا دودھ چھوٹے گا. شروع میں بچوں کو مائیں صرف اس لیے رلاتی ہیں کہ اس کو عادت نہیں ڈالنی، پھر یہ میرے ساتھ ہی رہے گا، پھر میں آزاد نہیں رہوں گی. اللہ نے ہمیں سینہ کیوں دیا؟ غیروں کو دکھانے کے لیے تو نہیں دیا، سجانے کے لیے تو نہیں دیا. ایک بچے کی خوراک تھی، ایک فیکٹری جو اللہ نے لگا دی، ہم نے اس سے چھین کے اس کو ڈبے کے دودھ پہ ڈال دیا. فطرت کا نظام پلٹ گیا نا، जहां फितरत से पलटते हैं ना वहां डिसऑर्डर आता है। मतलब अगर आपका घर है, किचन की सारी चीजें आपकी ड्राइंग रूम में आ जाए, हालांकि चीजें तो अच्छी है ना, बर्तन है, कोई बुरी चीज तो नहीं होती ना, लेकिन वो ड्राइंग रूम में अच्छे लगेंगे नहीं अच्छे लगते। बेडरूम के पिलो सारे जो है वो आपके बाहर लॉबी में आने लगे, निजाम बदल गया ना। हर चीज अपनी जगह पे अच्छी रहती है, जब हम उसके मुताबिक फॉलो करते हैं तो वो चीज हमें फायदा देती है। फिर इसी तरह देखिए कि जब बच्चा 3-4 साल का होता है तो उस वक्त से असल में उसकी वो एक तरबियत, उसका बोलना, उसका बात करना, उसके मैनर्स, ये सारी चीजें जो इंसान को फायदा देती हैं। और खास तौर पे जब बच्चे बड़े होने लगते हैं 6-7 साल की उम्र में, तो उस वक्त तो फिर उन पर बहुत ही गहरी नजर रखने की जरूरत होती है। अमूमन गफलत बरती जाती है शुरू में और कोशिश की जाती है कि बस इस्लामिक स्कूलों में हम इनको डाल देंगे और वो इनको सब दे देंगे। लेकिन याद रखिए कि कभी भी ये ऐसा नहीं हो सकता कि आप एक बच्चे को इस्लामिक स्कूल में छोड़ दें और वो बेहतरीन मुसलमान बन जाए। जो तजाद वो घर में आके देखेगा ना, वो उसको बल्कि एक और मुश्किल रास्ते पर डाल देगा। फिर इसी तरह आप देखिए कि बाज दफा माँ बाप खुद इन्वॉल्व नहीं होते और सोचते हैं कि टीचर्स ही इनके लिए सब कुछ कर देंगे। ये भी बिल्कुल एक बेकार सोचे हैं। इसके लिए अपने घर का माहौल ही ऐसा बनाना पड़ता है कि जिसके अंदर बच्चा वाकई यानी पल सके। मैं हमेशा कहती हूँ कि अगर इस्लामिक स्कूल्स वाले एक बीज लगाते हैं ना, पौधा लगाते हैं दीन का, तो उस पौधे को उगना घर के सहन में, अगर घर की मिट्टी अच्छी नहीं है तो वो अच्छा पौधा भी खराब हो जाएगा, उसकी बिल्कुल नस्ल नहीं आगे बढ़ सकेगी। तो इसमें ये चीज बहुत फायदेमंद होती है। फिर इसमें एक दो चीज और जिसको हम देख सकते हैं कि रिस्के हलाल का इस्तेमाल। अगर घर में आने वाली इनकम हलाल नहीं है ना, तो घर कभी पुरसकून नहीं होगा, बच्चे कभी आंखों की ठंडक नहीं बनेंगे, क्योंकि जो अंदर जाते हैं ना उसका असर दिखता है। अगर शौहर या बाप जो है वो अपने रिस्क में अल्लाह की बात नहीं मानता, तो ये कैसे मुमकिन है कि बच्चे उसकी माने। जब बच्चे हमारी नहीं मानते तो हम चिल्लाते हैं, लेकिन जब हम अल्लाह तआला की नहीं मानते तो हम उसको बुरा नहीं महसूस करते। फिर इसी तरह हम देखिए कि एक और चीज जो फायदा देती है बच्चों की तरबियत में और उनकी नेक तरबियत, वो क्या है कि किसी भी मस्जिद का साथ, करीब मस्जिद है या कोई है, अगर घर दूर है तो उसके करीब ले लीजिए। अमूमन जब घर चूज किए जाते हैं तो क्या देखा जाता है, जॉब से करीब हो, अच्छे स्कूल्स हो, बस कुछ कम्युनिटीज की वजह से होता है। लेकिन उसमें एक चीज अगर और देख ली जाए कि यानी मस्जिद का साथ है, तो खास तौर पर देखिए कि जिस बुराई के तूफान के बीच में हम रहते हैं, तो ये चीजें, इदारे, स्कूल्स, मस्जिदें, ये एक जजीरे हैं छोटे छोटे जो बांध के रखते हैं ना। मस्जिद में जाना और फिर उसके एटिकेट्स के साथ रहना, वहां प्रोग्राम होता है तो उसमें बच्चों की इन्वॉल्वमेंट, ये सब चीजें एक असर जो है वो लाती हैं। और उसके बाद फिर जब बच्चे की उम्र वो शुरू हो जाए जिसको आप समझते हैं कि 10-12 साल की उम्र, जब जवानी आती है और जज्बात उभरते हैं, तो उसमें एक तो बेहतरीन चीज ये है कि जब पहले से घर में माहौल ऐसा रखा हुआ है कि जिसको मिसाल है कि दीन का दौर दार है, तो बच्चे बहकते नहीं। और जहां खुद घर में हर वक्त इंडियन मूवीज चल रही हो, नाच गाना हो, इंग्लिश मूवीज हो, फिर आप देखिए कि वो बच्चे कैसे अपने जज्बात पे काबू पा सकते हैं। फिर उसका तो एक इलाज है कि 12 साल के हों, बाले हों, शादी कर दीजिए। अगर आप घर में रखते हैं उन चीजों को और असबाब सारे मुहैया करते हैं जिना के, बदकारियों के, और शादी पे पाबंदी लगा देते हैं कि 18 साल से पहले कर नहीं सकते, नतीजा क्या निकला, जो आज निकल रहा है। शादी से लोग भागते हैं लस्ट के पीछे पड़े हुए, जिम्मेदारियां नहीं लेना चाहते लेकिन अपने नफ्स को मानते हैं। इस्लाम ने इसे बिल्कुल उलट बात कही थी, आपने कहा कि जब कोई बालिग है, शादी के काबिल है, तो शादी कर दो। और उससे पहले के असबाब के, अगर कोई नहीं रख कर सकता, अभी हालात नहीं है, तो रोजे रखे, मुराद के नफ्स पे काबू पाए। हमने शादी मुश्किल कर दी, जिना आसान कर दिया। हर सबब वो है जो शैतान के करीब लेता है। माहौल चारों तरफ जो है वो ग्लैमर है, चारों तरफ लोगों को बुराई दिखाता है, तो उसका बेहतरीन इलाज फिर यही है कि जो भी जिस तरह उनके दिल में ईमान पैदा किया जाए। कोई दीवारें नहीं अब हायल कर सकते कि ये मुस्लिम्स की दीवार है, ये नॉन मुस्लिम की दीवार है, ये इस दीवार के पार सब लड़कियां होंगी, इधर सब लड़के होंगे, ये कभी ना हुआ ना होगा, ये आज नहीं, ये हर दौर में नहीं हुआ। दीवारें अंदर डालनी है, अपने बच्चों के, लड़कों के ईमान शुरू से ऐसे मजबूत करें कि वो खुद ही किसी चीज को ना देखें, उनकी निगाहें झुकी हों। इस्लाम ने कहा आंखें झुका लो, सारा जिना के दरवाजे बंद हो गए। हम 3-3 घंटे निगाहें उठा उठा के गैर महरमों को नाचते हुए देखते हैं, हमारी निगाहें कहां महफूज रहे। ये कैसे हो सकता है कि एक चीज आप देखें और आपके दिल में उसके ख्यालात ना आए? फिर को एजुकेशन देखिए, एक आग और पानी को आप साथ रखते हैं, फिर कैसे हो सकता है कि वहां से अफसाने ना निकले? फिर जब वही बच्चियां और बच्चे हमारे आगे बोलते हैं कि हमें तो फलां जगह शादी करनी है, तो हम कहते हैं कि हमारी तो किस्मत खराब हो गई। किस्मत नहीं खराब होती, हम अपनी किस्मत की बिखतरी में खुद किरदार अदा करते हैं। तो सारी बात को अगर मैं समेट दूं तो यही है कि अगर घर में दीन का माहौल होगा तो खुद बहुत बच्चों पे असर आएगा। आप 10 दफा भी बच्चे को कहें कि नमाज पढ़ो और अगर आप खुद नहीं उठ के पढ़ रहे तो बच्चा नहीं पढ़ेगा। आप 10 दफा उनको कहें कि ये ना देखो वो ना देखो और अगर शौहर भी खुद वो चीजें देखते हैं तो बच्चे नहीं रुकेंगे। तो जब बच्चों में असल दीन आता है, उनकी समझ आती है, तो अल्लाह ताला फिर उनको वाकई आंखों की ठंडक बनाता है। सूरह कहफ में एक आयत आती है कि अल माल वल बनून ज़ीनतुल हयात दुनिया, माल और बेटे दुनिया की जिंदगी की रौनक है। वल बाकियातुस सालिहातुन खैरुन, के बाकी रहने वाली नेकियां बेहतर भी हैं। इन द रब्बी का सवाबम व खैरुन अमला, तेरे रब के नजदीक सवाब में और आरजू किए जाने के लायक। तो खुलासा यही है कि औलाद और माल बाकियात सालेहात में कब बदलेगा? जब हम दुनिया में रहते हुए उनकी नेकी तरबियत करेंगे, उनके दीन की हिफाजत के लिए। हम ये नहीं कर सकते कि इस हफ्ते में 6 दिन तो आप उनको एक ऐसा माहौल में भेजें जहां माँ बाप से बेजार सोसाइटी है, अल्लाह का कोई वजूद नहीं, फितरत से दूर है, और एक दिन आप उनको 3-4 घंटे के लिए किसी स्कूल में भेज के कहें कि बस अब ये सारा दिन सीखाएंगे। वहां ट्रिनिटी की बात है, यहां तौहीद की बात है। नतीजा क्या निकला कि उन बेचारों के 4 बन जाते हैं, 3 उनके और 1 अपना मिल गया। हालांकि इस्लाम ने बहुत एक सीधा सीधा सा निजाम दिया है, वाकई ये सोचा जाए कि ये बच्चे मेरी जिम्मेदारी है। खुशी तो बहुत होती है बच्चे की पैदाइश पे, लेकिन हकीकत में ये एक जिम्मेदारी का नाम है। तो उस जिम्मेदारी को पूरा करना जो है, ये इसके काबिल अपने आप को करने के लिए फिर खुद अपने आप को दीन पे अमल करवाने की जरूरत है। और फिर बाकी बातें कुछ पर्सन टू पर्सन मसाइल पैदा होते हैं, हर बच्चे के फर्क होते हैं, हर खानदान घर के मसले, तो उसको फिर अच्छे तरीके से सॉल्व करना। आप हर घर का एक अपना माहौल हो सकता है, तो उसके लिए भी यही कि बच्चे की नफ्सियात को समझा जाए, उनसे दोस्ती की जाए। जबरदस्ती गुस्सा करेंगे उस तरीके से वो आपकी बात नहीं मानेंगे, लेकिन अगर 12 से ऊपर की जो उम्र होती है ना, उसमें फिर दोस्ती करनी चाहिए। हमारे यहाँ बात उलट है, बचपन में बच्चे के लाड देखते रहते हैं, इतना लाड इतना प्यार करते हैं, बिगड़ जाते हैं। फिर जब वो हम थक चुके होते हैं, वो मजबूत हो चुके होते हैं, तो फिर 12 साल के हर उठते बढ़ जहां बच्चे को देखा उसको शुरू हो गए ताने दे रहे, बुरा भला कह रहे हैं। नतीजा क्या होता है, वो फिर आपके उस बैठते ही नहीं, वो अपने कमरे में आप अपने कमरे में। ये बच्चों की महफिल है, वो माओ की महफिल है, ये अच्छा सुन नहीं है। ये कोई फैमिली सिस्टम नहीं कि बच्चों का अलग रूम है, वो वहां बैठ के कार्टून देखते रहे और मूवीज देखते रहे और माए दर सुनती रहे, मर जाए वो बाहर गप्पे हाँकते रहे। इस्लाम जिस सोशल सिस्टम को दावत देता है, बच्चे माँ बाप के साथ साथ होते हैं। सुबहान रब्बी का रब्बिल इज्जत यम्मा यसिफून व सलामुन अलल मुरसलीन वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तवाबुर रहीम व सल्लल्लाहु तआला खैरी खल्किही व असहाबिही अजमईन बिरहमतिका या अरहमुर राहिमीन।